यो रेडियो नेपाल हो। हरिशरण लामिछानेबाट समाचार सुन्नुहोस्। सबभन्दा पहिले यस प्रसारणका मुख्य समाचार। बारा, तनहुँ र चितवनमा हिजो सम्पन्न उपनिर्वाचनमा औसतमा 60% मतदान भएको निर्वाचन आयोगद्वारा जानकारी। तनहुँ क्षेत्र नम्बर एकको मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेको अग्रता। आज 17 लोकतन्त्र दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै केही दिनभित्रै समाजवादी मोर्चा गठन गरी सबैलाई नेकपामा फर्कन आह्वान गरिने प्रधानमन्त्री प्रचण्डको भनाई र सुडानमा भइरहेको संघर्षमा 400 भन्दा बढ़ीको मृत्यु, त्यहाँका कूटनीतिज्ञ र विदेशी नागरिकको उद्धार कार्य जारी।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउ न।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। प्रतिनिधि सभा सदस्यका लागि तीनवटा निर्वाचन क्षेत्रमा हिजो भएको उपनिर्वाचनमा करिब 60% औसत मतदान भएको निर्वाचन आयोगले जनाएको छ। बारा निर्वाचन क्षेत्र नम्बर 2, चितवन निर्वाचन क्षेत्र नम्बर 2 र तनहुँ निर्वाचन क्षेत्र नम्बर 1 प्रतिनिधि सभा सदस्यको उपनिर्वाचन शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको आयोगले जनाएको छ। हालसम्मको प्रारम्भिक विवरण अनुसार बारा निर्वाचन क्षेत्र नम्बर 2 64%, चितवन निर्वाचन क्षेत्र नम्बर 2 63% र तनहुँ निर्वाचन क्षेत्र नम्बर 1 53% मतदान भएको छ। गत मंगिर 4 गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा बारा जिल्ला निर्वाचन क्षेत्र नम्बर 2 63.56%, चितवन जिल्ला निर्वाचन क्षेत्र नम्बर 2 67.63% र तनहुँ जिल्ला निर्वाचन क्षेत्र नम्बर 1 54.03% मतदान भएको थियो। हिजो उपनिर्वाचन सम्पन्न भएको तनहुँ क्षेत्र नम्बर 1 गैरातीदेखि नै मतगणना शुरू भएको छ। मतगणनाको पछिल्लो विवरण अनुसार तनहुँ 1 मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका उम्मेद्वार डाक्टर स्वर्णिम वाग्ले दोब्बर मतले बढ़ी मतान्तरले अगाडि हुनुहुन्छ। बिहान 6 बजेसम्म 9,246 मतगणना हुँदा वाग्ले 5,019 मत पाउनु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। यस्तै नेपाली कंग्रेसका गोविन्द भट्टराईले 2,351 मत पाउनु भएको छ भने एमालेका सर्वेन्द्र खनालले 1,519 मत पाउनु भएको छ। यो समाचार तयार पार्दासम्म 42 मध्ये 5 ओडाको मतगणना सम्पन्न भएको छ। तनहुँ क्षेत्र नम्बर 1 23,305 मतदाता मध्ये 52% मत खसेको थियो। यसै गरी बारा र चितवनमा आज बिहान सर्वदलीय बैठक बसी मतगणना गरिने भएको छ। यसै सन्दर्भमा थप जानकारी लिन यतिखेर हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा तनहुँबाट हाम्रा संवाददाता किरण श्रेष्ठ हुनुहुन्छ। किरणजी, अहिले मतगणना त्यहाँ जारी भइरहेको छ, 6 बजेसम्मको विवरण हामीले प्राप्त गर्यौं, थप केही नयाँ विवरणहरू आएका छन् कि?
हजुर हजुर, भर्खरै मात्र अहिले 7 बजेको अपडेट आएको छ। अहिले बिहान 7 बजेसम्मको अपडेट हेर्दा 10,638 मत गनिसकेको अवस्था छ, जसमा राष्ट्रिय स्वतन्त्र पार्टीका डाक्टर स्वर्णिम वाग्लेले 5,900 मत प्राप्त गर्नुभएको छ। त्यसै गरी नेपाली काँग्रेसका गोविन्द भट्टराईले 2,687 भोट पाउनु भएको छ। त्यस्तै गरी नेकपा एमालेका सर्वेन्द्र खनालले 1,656 मत प्राप्त गर्नुभएको छ। यहाँ कुल 63,757 मत खसेको थियो हिजो भएको उपनिर्वाचनमा।
हजुर,
अब यो मतगणना कार्य दुई ठाउँबाट चाहिँ जिल्ला समन्वय भवनमा जारी रहेको जानकारी छ।
जुन रफ्तारमा मतगणना भइरहेको छ, लगभग अहिले 4-5 है, 7 ओडाको गनिसकेको छ। यो क्रमलाई हेर्दाखेरि आज अबेरसम्ममा सम्पूर्ण परिणाम आउन सक्ने कतिको सम्भावना देखिन्छ?
आज अबेरसम्म त होइन, भोलिसम्ममा चाहिँ आउन सक्ने सम्भावना देखिन्छ। किनकि अब यो आज बेलुका भनौँ राति 1 बजेदेखि मतगणना कार्य सुरु भएको थियो। 11:45 बजेदेखि नै सुरु गर्ने भनेर सर्वदलीय मिटिङ भएको कारण बैठकले निर्णय गरेको भए तापनि त्यहाँ अन्य तयारी गर्नु परेको कारणले रातिको एक बजेको थियो, त्यसपछि एक बजेदेखि अहिले सात बजेसम्म सातवटा वडाको गनिसक्दाखेरि लगभग कुनै वडामा धेरै मतदाता र कुनैमा अलिक कम मतदाता भएको कारणले गर्दा थोरै मतदाता भएको वडाहरूमा चाहिँ चाँडै नै आएको छ नि त्यसपछि, नत्र ठुलो वडाहरू केही वडामा चाहिँ मतदाता धेरै भएको वडाहरू पनि छ। त्यो हिसाबले अहिले अहिले भनेको हाम्रो यो भानुको चारवटा पाँचवटा वडा गनिसकेको अवस्था छ भने आबु खैरेनीको एक र दुई वडा गनिसकेको अवस्था छ र अहिले भानुकै अर्को वडा र आबु खैरेनीको वडाहरू पनि गर्ने क्रम जारी रहेको जानकारी गराउन चाहन्छु।
यो मतगणनाको क्रममा त्यहाँको व्यवस्थापन कतिको चुस्त दुरुस्त र कतिको सुरक्षित रहेको भन्न सकिन्छ?
अहिले एकदम सुरक्षित छ। यहाँ जिल्ला समन्वय समितिको भवनमा प्रहरी प्रशासनदेखि हरेक तवरले सुरक्षित तवरले चाहिँ मतगणना हिजो रातिदेखि नै सुरु गरिएको छ। सबै ठाउँको जिल्लाको तनौ एकभित्रको मतपेटिकाहरू आइसकेपछि नै सर्वदलीय बैठक बसेर हिजोदेखि नै मतगणना जारी रहेको जानकारी।
हस्, धन्यवाद छ यहाँलाई। हामी कुराकानी गर्दैछौ तनहुँ एकबाट हाम्रा संवाददाता किरण श्रेष्ठ। पछिल्लो अपडेटमा उहाँले अहिलेसम्म 10,338 मत गणना भएकोमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार स्वर्णिम वाग्लेले 5,900 मत प्राप्त गरी अग्रता कायम गर्नुभएको छ भने नेपाली कंग्रेसका उम्मेद्वारले 2,687 र नेकपा एमालेका उम्मेद्वारले 1,656 मत प्राप्त गर्नुभएको छ। चितवनबाट हाम्रा संवाददाता सूर्य अधिकारीसँग प्रत्यक्ष कुराकानी गर्दैछौ। सूर्यजी, अब आज बिहान सर्वदलीय बैठक गरेपछि मात्रै मतगणना शुरू गर्ने भनेर भनिएको छ, त्यसको प्रारम्भिक तयारी स्वरूप के सबै मतपेटिकाहरू मतगणना स्थलमा प्राप्त भइसकेको हुन्? पछिल्लो अवस्था के छ?
हजुर, हिजो सबै ठाउँबाट चितवन क्षेत्र नम्बर 2 सबै इच्छाकामा जो चाहिँ पहाडी इलाकादेखि लिएर भरतपुर र कालिकाको शक्तिको समका क्षेत्रहरूबाट मतपेटिकाहरू 9:30 बजेसम्म बसेर कुरा गरिए पनि बैठक बस्न सकेको कारण बिहान 8 बजे सर्वदलीय बैठक बसेर मतगणना गर्ने भन्ने चाहिँ हामीले जानकारी प्राप्त गर्छौँ।
अब चितवनमा हिजो दिनभरि केही स्थानहरूमा अलिकति तनावको अवस्था पनि देखिएको थियो, यद्यपि त्यो पछि गएर चाहिँ एउटा सहमतिमा टुङ्गिएको छ। केही महिना अगाडि भएको निर्वाचन र अहिलेको उपनिर्वाचनको माहौललाई हेर्दाखेरि के भिन्नता देखिन्छ? मतदाताहरूमा अथवा समग्र निर्वाचन प्रक्रियामा के भिन्नता रहेको देख्न सकिन्छ?
अब गत मङ्सिरमा भएको निर्वाचन र अहिलेको निर्वाचन भिन्नता जस्तो मतदाताहरूमा अथवा कार्यकर्ताहरूमा अलिकति एग्रेसिभ अलि आक्रामक भावना जस्तो अथवा इगोको भावना पार्टी दलगत बिच त्यस्तो चाहिँ अथवा विवादको भावना अथवा आक्रामक एउटा एग्रेसिभ इगोको भावना जस्तो देखिएको छ अन्तर दलगतको पार्टीहरूको कार्यकर्ताहरू बिच अथवा मतदाताहरू बिच। अब कोही मतदाताहरूमा धेरैमा निराशा त्यति उत्साहित पनि हुन नसकेको अनुभव गर्न सकिन्छ।
अहिले मतगणनाको तयारी भइरहँदाखेरि त्यहाँको समग्र व्यवस्थापनको पक्षलाई कसरी व्याख्या गर्न सकिन्छ?
अब हिजो अलिकति विवाद र झडप भइरहेको मध्यनजर राखेर अब सुरक्षा निकाय सुरक्षाका सबै समितिहरूले अहिले अलिकति चाहिँ कडाई गर्दै सबै ठाउँमा आवश्यक ठाउँमा भित्र चाहिँ तार जाली पनि पहिलाको गत मङ्सिरको भन्दा पनि अलिकति व्यवस्थित रूपमा गरिएको पाइएको छ भने बाहिर पनि सुरक्षा संयन्त्रहरू सबै सुरक्षा संयन्त्रलाई अलिकति थप चाहिँ थप व्यवस्थित र चुस्त बनाएको देख्न सकिन्छ। यो चोकहरूमा गलीहरूमा बाटोहरूमा प्रहरीहरू सुरक्षाका अन्य निकायका चाहिँ सुरक्षाकर्मीहरू र चाहिँ अरू चाहिँ के अरे व्यवस्थित बनाएको देखिन्छ।
हस्, धन्यवाद छ। हामी कुराकानी गर्दैथ्यौं हाम्रा संवाददाता सूर्य अधिकारीसँग। चितवन निर्वाचन क्षेत्र नम्बर 2 अहिले बिहान 8 बजे पछि सर्वदलीय बैठक बसेर मतगणनाको कार्य अगाडि बढाउने तयारी भइरहेको जानकारी हामीले प्राप्त गरेका छौं। अब हामी 12 क्षेत्र नम्बर 2 के भइरहेको छ यस विषयमा जानकारी लिँदैछौ। हाम्रा संवाददाता सिकेन्द्र पासवान प्रत्यक्ष टेलिफोन सम्पर्कमा हुनुहुन्छ। सिकेन्द्रजी, अहिले 12 मतगणना तयारीको लागि के काम भइरहेको छ यसबारे जानकारी गराउनुहोस् न।
हरिजी अहिले भर्खरै म प्रमुख जिल्ला अधिकारी नवराज सापकोटासँग कुरा गरेका थिए र नवराज सापकोटाकै कुरालाई आधार मान्ने हो भने कलैया उपमहानगरपालिका वडा नम्बर 3 स्थित रहेको शैक्षिक तालिम केन्द्रमा अहिले सर्वदलीय बैठकको तयारी भइरहेको जानकारी प्राप्त भएको छ र सो स्थलमा जहाँ मतगणना सुरु हुन्छ सो स्थलमा जनमत पार्टी र जसपाका प्रतिनिधिहरू गइसकेको अवस्था छ भने अन्य दलका प्रतिनिधिहरू आउने कुरा भइरहेको छ र त्यसका लागि उहाँहरूले प्रतीक्षा पनि गरिरहनु भएको छ भने हामीलाई जानकारी प्राप्त भएको छ। हरिजी
अब हिजो दिनभरि जसरी अन्य क्षेत्रमा छिटपुट घटना बाहेक शान्तिपूर्ण तवरले निर्वाचन कार्य सम्पन्न भयो, बाराको समग्र स्थितिलाई विश्लेषण गर्दा के भन्न सकिन्छ, कसरी सम्पन्न भयो हिजोको निर्वाचन, कतिको शान्तिपूर्ण रह्यो?
निश्चय रूपमा बाह्रमा हिजो जुन हिसाबले निर्वाचन सम्पन्न भयो त्यसलाई स्वच्छ निष्पक्ष र भावलीरहित रूपमा भन्नुपर्छ र म यहाँलाई जानकारी गराउँ। बाह्रमा हिजो 3,605 जना सुरक्षाकर्मी प्रचालन गरिएको छ, त्यो भने ठाउँ ठाउँमा पर्यवेक्षकहरूको पनि अनुगमन एकदम प्रभावकारी रूपमा देखिएको थियो भने सुरक्षा संयन्त्र अर्थात् भन्नुपर्दाखेरि प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सुरक्षाका प्रमुखहरूको एउटा संयन्त्र बनाएको थियो, कुनै किसिमका समस्या सृजना भएको अवस्थामा इभेन 15 मिनटको भित्रमा त्यो ठाउँमा पुग्ने गरी त्यो संयन्त्र बनाएको थियो, जसका कारणले गर्दा हिजो समग्र रूपमा भन्नुपर्दाखेरि एकदम शान्ति निष्पक्ष र धार्मिकरहित रूपमा सम्पन्न भएको थियो। हरिजी
धन्यवाद सर। सिकन्द्रजी फेरि पनि त्यहाँको मतगणना सुरु भएपछि पछिल्लो अपडेट हामी लिने नै छौँ, यहाँलाई पनि धन्यवाद छ। त आदरणीय श्रोताहरू, हामी हिजो सम्पन्न उपनिर्वाचनका विषयमा तनहुँ, चितवन र बारा स्थित हाम्रा संवाददातासँग कुराकानी गरिरहेका थियौं। हामीलाई प्राप्त भएको पछिल्लो जानकारी अनुसार तनहुँ 1 मतगणना जारी रहेको छ, 10,338 मत गणना हुँदाखेरि राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले 5,900 मत प्राप्त गरी अग्रता कायम गर्नुभएको यो विवरण यहाँहरू समक्ष प्रस्तुत गर्यौं। 17 लोकतन्त्र दिवस विभिन्न कार्यक्रमको आयोजना गरी आज देशभर मनाइँदैछ। 2062-63 को जनआन्दोलन सफल भएको अवसरमा विक्रम सम्बत 2064 सालदेखि लोकतन्त्र दिवस मनाउन थालिएको हो। विक्रम सम्बत 2061 माघ 19 गते राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नो हातमा लिनुभएपछि आन्दोलनरत 7 राजनैतिक दल र तत्कालीन सशस्त्र युद्धरत नेकपा माओवादीले 2062 चैत्र 24 जनआन्दोलन शुरू गरेका थिए। जनआन्दोलनले 2063 वैशाख 11 गते सफलता पाएको थियो। नेपालमा गणतन्त्र स्थापनाको जगका रूपमा स्थापित भएको आजको दिनलाई लोकतन्त्र दिवसका रूपमा मनाउन थालिएको हो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सही नीति र विचारका आधारमा कम्युनिष्ट पार्टीहरूबीच एकताको पहल भइरहेको बताउनु भएको छ। कम्युनिष्ट पार्टीको 75 स्थापना दिवसको अवसर पारेर नेकपा एकीकृत समाजवादीले हिजो काठमाण्डुमा आयोजना गरेको कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले पूर्वाग्रह बिना सबै कम्युनिष्ट एक हुनुपर्ने बताउनुभयो। राष्ट्र र जनताको आवश्यकता अनुसार कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्नुपर्नेमा जोड़ दिँदै प्रधानमन्त्री प्रचण्डले केही दिनभित्रै समाजवादी मोर्चा घोषणा गरेर सबैलाई नेकपातिर फर्कन अपील गर्ने पनि बताउनुभयो।
हाम्रो जिम्मेवारी अहिले पनि के छ, फेरि ती अनुभवहरूबाट शिक्षा लिएर फेरि पनि कम्युनिष्ट आन्दोलनलाई वामपन्थी आन्दोलनलाई एकताबद्ध गर्ने आवश्यकता र जिम्मेवारी पूरा भयो। अब संघर्ष मात्रै भन्ने होइन, एकता संघर्ष रूपान्तरण, नयाँ आधारमा नयाँ एकता। फेरि पनि हामीले सही विचारको आधारमा सही नीतिका आधारमा कम्युनिष्टहरूलाई एकताबद्ध गर्ने कुरा जारी राख्नुपर्दछ। हामी त्यही प्रक्रियामा छौँ। जो कम्युनिष्ट आन्दोलनको एकता या जनवादी केन्द्रीयताको सिद्धान्त, सामूहिक नेतृत्वको सिद्धान्तको विरुद्ध छन् उनीहरू एकताको पक्षमा छैनन्। जो हामी त्यसको पक्षमा छौँ हामी अहिले पनि एकताकै पक्षमा छौँ, हामी ध्रुवीकरणकै पक्षमा छौँ। राष्ट्र र जनताको आवश्यकता अनुसार कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्नुपर्दछ भन्ने पक्षमा छौँ। देशले र जनताले त्यही खोजेको छ। राष्ट्रको स्वाधीनता, राष्ट्रिय एकता को निम्ति पनि कम्युनिष्टहरू एक हुन जरुरी छ।
यस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले विचार मिल्ने कम्युनिष्ट पार्टीहरूबीच छिट्टै समाजवादी मोर्चा बनाएर अघि बढ़ने बताउनुभयो। अध्यक्ष नेपालले विचार नीति र सिद्धान्त मिल्नेहरूको एउटै पार्टी हुने बताउनुभयो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा बनेका सवारी साधन दर्ता प्रक्रियाका लागि कानूनको मस्यौदा छिटै अगाडि बढ़ाउन तथा प्रोत्साहनको नीति ल्याउन निर्देशन दिनुभएको छ। प्रधानमन्त्री प्रचण्डले हिजो नेपाल सरकारका मुख्य सचिव शंकर दास बैरागीलाई नेपालमा बनेको सवारी साधन दर्ता नभएको भन्ने गुनासो आएको भन्दै नागरिकको गुनासो सम्बोधन हुने गरी दर्ता सम्बन्धी कानूनको तयारी गर्न र नेपाली उत्पादनलाई प्रोत्साहन गर्ने नीति अख्तियार गर्न निर्देशन दिनुभएको हो। परराष्ट्र मन्त्री एनपी साउदले चीनसँग जोड़िएको किमाथाङका नाका संचालन गर्ने विषयलाई उच्च प्राथमिकतामा राखेको बताउनु भएको छ। संखुवासभा जिल्लाका प्रतिनिधि सभा सदस्य दीपक खड्का सहितको प्रतिनिधिले परराष्ट्र मन्त्रालयमा हिजो बुझाउनु भएको ध्यानाकर्षण पत्र बुझ्दै परराष्ट्र मन्त्री साउदले किमाथाङका नाका पूर्वको व्यापार व्यवसायले प्रत्यक्ष फाइदा पुग्ने नाका भएकाले संचालन गर्ने विषयलाई प्राथमिकतामा राख्ने बताउनु भएको संखुवासभा प्रदेश सभा एकका प्रदेश सदस्य राजेन्द्र कार्कीले जानकारी दिनुभयो। त्यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समक्ष किमाथाङका नाका खुलाउन ज्ञापन पत्र बुझाइएको थियो। कोरोना महामारीका कारण 3 वर्षदेखि उक्त नाका बन्द रहेको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले राष्ट्रिय जनगणना 2078 को नगरपालिका तथा गाउँपालिका स्तरीय विस्तृत नतिजा सार्वजनिक गरेको छ। राष्ट्रिय तथ्याङ्क कार्यालय थापाथलीमा हिजो पत्रकार सम्मेलन गरी कार्यालयले नगरपालिका तथा गाउँपालिका स्तरीय विस्तृत नतिजा सार्वजनिक गरेको हो। कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कमा नगरपालिकाहरूमा बस्ने जनसंख्या 1,92,96,788 अर्थात 66.2% र गाउँपालिकामा बस्ने जनसंख्या 98,67,790 अर्थात 33.8% रहेको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अनधिकृत रूपमा प्रकाशन भएको पात्रो भित्ते पात्रो र गोजी पात्रोको निरीक्षण अनुगमन गरी नियन्त्रण गर्न गृह मन्त्रालयले 77 जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ। पात्रो भित्ते पात्रो र गोजी पात्रो प्रकाशन गरी बिक्री वितरण गराउने काम पञ्चाङ्ग निर्णायक विकास समितिको गठन आदेशमा उल्लेख भएकाले अनधिकृत रूपमा समितिबाट स्वीकृति नलिई प्रकाशन भएका पात्रो भित्ते पात्रो र गोजी पात्रोलाई कार्यवाही गर्न मन्त्रालयले परिपत्र गरेको हो। नेपालमा 4% बाल बालिका पूर्ण खोपबाट वञ्चित रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डाक्टर अभियान गौतमका अनुसार विशेष गरी इटाभट्टा कल कारखानामा काम गर्ने बालबालिका बिरामी भएर कोरोना भाइरसको समयमा लकडाउन र सूचना अभावले ती बालबालिका खोप लगाउनबाट वञ्चित हुनु परेको हो। मन्त्रालयले खोप लगाउन छुटेका बालबालिकालाई खोजेर खोप लगाउनका लागि वैशाख 11-17 गतेसम्म खोप सप्ताह सञ्चालन गर्दैछ। खोप शाखाका प्रमुख डाक्टर गौतमले 95% बालबालिकामा खोपको पहुँच पुर्याउने लक्ष्यसहित खोप अभियान सञ्चालन गर्न लागेको बताउनुभयो। बानीरा फाउण्डेशनले 3 स्रष्टालाई बानीरा पुरस्कार प्रदान गरेको छ। काठमाण्डुमा हिजो आयोजित कार्यक्रममा बानीरा फाउण्डेशनका संरक्षक शंकर गिरीले नेपाली भाषा साहित्यको श्रीवृद्धिका लागि 7 दशकदेखि काव्य साधनामा निरन्तर समर्पित वैरागी काइलालाई बानीरा प्रज्ञा पुरस्कार समर्पण गर्नुभयो। नेपाली साहित्यका विश्व नारी रत्न डाक्टर बानीरा गिरीका सम्मानमा स्थापित बानीरा प्रज्ञा पुरस्कारको राशि 1,00,000 रूपियाँ रहेको छ। यसैगरी नेपाली भाषा साहित्यको श्रीवृद्धिका लागि 5 दशकदेखि काव्य साधनामा समर्पित कवि गोपाल पराजुलीलाई 50,000 रूपियाँ राशिसहित बानीरा पुरस्कार समर्पण गर्नुभयो। भीमबहादुर बोटेलाई पनि 25,000 रूपियाँ राशिसहित बानीरा सेवा पुरस्कार प्रदान गरिएको छ। कोशी प्रदेश सरकारले विपद जोखिम न्यूनीकरण एवं व्यवस्थापनका लागि प्रदेशका 3 स्थानमा मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र निर्माण शुरू गरेको छ। आन्तरिक मामिला तथा कानून मन्त्रालय र सम्बन्धित पालिकाको साझेदारीमा प्रदेश सरकारले सेवा केन्द्र स्थापना गर्न लागेको हो। विराटनगरबाट हाम्रो संवाददाता कुमोद अधिकारीको यो रिपोर्ट।
विपद जोखिम न्यूनीकरण एवं व्यवस्थापनका लागि कोशी प्रदेश सरकारले प्रदेशका 3 स्थानमा मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र निर्माणका लागि तयारी शुरू गरेको छ। झापाको अर्जुनधारा नगरपालिका, मोरङको रंगेली नगरपालिका र तेह्रथुमको आठराई गाउँपालिकामा सेवा केन्द्र स्थापना हुने भएको हो। अर्जुनधारा नगरपालिकामा आवश्यक भवन र पूर्वाधार निर्माणका लागि डीपीआर स्वीकृत भइसकेको छ। डीपीआर स्वीकृत भएसँगै सेवा केन्द्र निर्माणका लागि आवश्यक प्रक्रिया अघि बढ़ बढ़ेको सो पालिकाका प्रमुख प्रशासकीय अधिकृत गीता कुमारी राईले बताउनुभयो।
एक वर्ष अगाडि नै हाम्रो चाहिँ तीनटै पालिकाको नगर प्रमुखहरूसँग सम्झौता भइसकेको रहेछ। एक बिघा जग्गा पनि हामीले प्राप्त गरेको छौँ, त्यो चाहिँ सरकारी जग्गा भनेर खोला उकास जग्गा भएको कारणले गर्दाखेरि त्यसलाई नाथी नालकोटमा यसको प्रक्रिया हामीले सुरु गरिसकेको छौँ। अब त्यो पश्चात चाहिँ हामी जिल्ला प्रशासनबाट निर्णय भइसकेपछि त्यो हामी भूमि सुधार मन्त्रालयमा पेश गरेपछि हामीले यहाँ कामको सुरुवात गर्छौँ।
नगरपालिकाको वार्ड नम्बर 2 निर्माण हुने सेवा केन्द्रले अर्जुनधारा कन्काई वृतामोड नगरपालिका र बुद्ध शान्ति गाउँपालिकामा सेवा उपलब्ध गराउनेछ। त्यस्तै मोरङको रंगेली नगरपालिका वार्ड नम्बर 8 दर्वेसामा र तेह्रथुमको आठराई गाउँपालिका वार्ड नम्बर 1 स्थित पुरानो बजारमा सेवा केन्द्र निर्माणका लागि मन्त्रालय र स्थानीय तहबीच सम्झौता भएको छ। आठराई गाउँपालिकाका सूचना अधिकृत दुबसु खड्काले विपद व्यवस्थापनका लागि निर्माण हुने सेवा केन्द्रले तेह्रथुम र पाँचथर जिल्लामा समेत सेवा पुर्याउने बताउनुभयो।
गाउँपालिकाले जम्मा अनुमानित लागत 8-9 करोड रुपियाँ लाग्ने र एउटा आठराई गाउँपालिकाको वडा नम्बर 1 चाहिँ जम्मा 13 रोपनी जग्गा चाहिँ गाउँपालिकाको नाममा छ, त्यही जग्गामा चाहिँ बन्ने कुरा छ र सो सम्बन्धमा काम अगाडि बढ्दैछ। पाँचथर जिल्ला र तेह्रथुम जिल्लाका सबै पालिकाहरूमा पनि यसले अप्रत्यक्ष रूपमा चाहिँ सहयोग पुग्छ।
विपद व्यवस्थापनका लागि एकीकृत रूपमा सेवा पुर्याउन सेवा केन्द्र स्थापना गर्न लागि आन्तरिक मामिला तथा कानून मन्त्रालयका विपद व्यवस्थापन महाशाखा प्रमुख चुडामणि गुरागाईले बताउनुभयो।
सेवा केन्द्रमा वारुण यन्त्र, एम्बुलेन्स, सब वाहन र त्यसलाई परिचालन गर्ने जनशक्ति र त्यहाँ चाहिँ तत्काल उद्धार गरेर राख्ने क्षेत्र पनि बनाउनु पर्यो, उनीहरूलाई बस्ने स्पोटहरू बनाउनु पर्यो, व्यवस्थापन गर्दै परिचालन गर्ने 24 घण्टा परिचालन हुने केन्द्र हो। तत्काल चाहिँ भनेको 3 ठाउँमा गर्न लागिरहेको छ।
कोशी प्रदेशका 14 जिल्लामा पालिकालाई लक्षित गर्दै सेवा केन्द्र स्थापना गर्न लागि हो। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
अब केही अन्तर्राष्ट्रिय समाचार। सुडानमा शक्ति संघर्षका लागि सेना र अर्धसैनिक बलका प्रमुख बीचको तनाव भीषण संघर्षमा परिणत भएको छ। गत साताको शनिबार शुरू भएको द्वन्द्वमा अहिलेसम्म 400 भन्दा बढ़ी मारिएका छन् भने सयौं घाइते भएका छन्। सुडानी सेनाका प्रमुख कमाण्डर जनरल अब्देल फताह अल बुरहान र अर्धसैनिक समूह ऱ्यापिड सपोर्ट फोर्सेस आरएसएफका प्रमुख जनरल मोहम्मद हमदान डालोका सेनाबीच युद्ध चर्किएको हो। यसैबीच संयुक्त राज्य अमेरिकाले सुडानबाट आफ्नो दूतावासका कूटनीतिज्ञ र नागरिकहरूलाई फिर्ता लगाएको छ। अमेरिकी सेनाको विशेष फोर्सले हवाई उद्धार मार्फत कूटनीतिज्ञ र उनीहरूको परिवार सहित हिजो करिब 100 जना फिर्ता लगाएको बताइएको छ। फ्रान्सले पनि आफ्ना कूटनीतिज्ञ र नागरिकहरूको उद्धार थालेको छ भने नेदरल्याण्डसले आफ्ना नागरिकको उद्धार शुरू गरेको छ। बेलायत, जर्मनी, स्पेन, जापान र दक्षिण कोरियाले पनि आफ्ना कूटनीतिज्ञ एवं नागरिकको उद्धारका लागि तयारी थालेका छन्। पश्चिम अफ्रिकी मुलुक मालीमा एक सैन्य शिविर र एयरपोर्ट नजिकै भएको बम आक्रमणमा कम्तीमा 10 जनाको मृत्यु भएको छ। घटनामा धेरै व्यक्ति घाइते भएको बताइएको छ। मोप्ती क्षेत्रको सेवरे शहरमा भएको आक्रमणमा 60 जना भन्दा बढ़ी घाइते भएको रोयटर्स समाचार एजेन्सीले उल्लेख गरेको छ। अब आर्थिक समाचार।
सुक्खायामका कारण खोला तथा नदीमा जलस्तर घट्दा नदी प्रवाही जलविद्युत आयोजनाको विद्युत उत्पादन करिब 25% हारारीमा घटेको छ। झण्डै 200 मेगावाट बिजुली उत्पादन गर्ने कावेली कोरिडोरको पछिल्लो उत्पादन झण्डै 30 मेगावाटको हारारीमा झरेको छ। यसैबीच उद्योगी व्यवसायहरूले नेपाल विद्युत प्राधिकरणले आफूहरूलाई पर्याप्त विद्युत नदिएको भन्दै विद्युत उपलब्ध गराउन माग गरेका छन्। नेपाल विद्युत प्राधिकरणले आइतबार विराटनगर क्षेत्रमा नियमित रूपमा बिजुली आपूर्ति गरेको जनाएको छ। यस क्षेत्रमा कुनै पनि समस्या नरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, सुकायाममा औद्योगिक क्षेत्रको लोड सेडिङ गत वर्ष भन्दा सहज अवस्थामा रहेको छ। एकाध क्षेत्रमा केही प्राविधिक समस्या देखिएको थियो, त्यो समस्या समाधान भइसकेको छ। घिसिङले भन्नुभयो, धेरै ठाउँबाट आयात गर्न सक्ने अवस्था नभएका कारणले पनि केही जटिलता स्वाभाविक रूपमा पैदा भएको जानकारी गराउँदै कार्यकारी निर्देशक घिसिङले उद्योगले विगत केही समयदेखि लोड काटियो भनेर उजुरी गरेका थिए, रूपैनीमा प्राविधिक समस्या देखिएको थियो, सोही कारण पूर्वाञ्चलमा समस्या भएको हो, अहिले कुनै जटिलता छैन भन्नुभयो। बिजुली नभएर भन्दा पनि प्रसारण लाइनको क्षमता अभावमा ओभरलोड भएर समस्या भएको भए पनि अहिले सामान्य भइसकेको कार्यकारी निर्देशक घिसिङले आइतबार आयोजित पत्रकार सम्मेलनमा बताउनुभयो। गत वर्ष वैशाखको पहिलो साता कुल जडित क्षमता 2000 मेगावाट बराबर रहेको थियो। यस पटक जडित क्षमता 2600 मेगावाट बराबर पुगेको छ। तर यस वर्ष हिउँ कम परेकोले नदीमा जलस्तर घट्न गई गत वर्षको तुलनामा 25-30% उत्पादन घटेको प्राधिकरणले जनाएको जनाएको छ। धितोपत्र बजारमा नयाँ स्टक एक्सचेन्ज सञ्चालनका लागि 3 र वस्तु विनिमय बजार कमोडिटी मार्केट सञ्चालनका लागि 4 कम्पनीहरूले आवेदन गरेका छन्। नयाँ स्टक एक्सचेन्ज र कमोडिटी मार्केटको इजाजत पत्र लिनका लागि आवेदन दिने आइतबार अन्तिम दिन रहेकोमा 7 कम्पनीहरूको आवेदन दर्ता भएको नेपाल धितोपत्र बोर्डले जनाएको छ। नयाँ स्टक एक्सचेन्जका लागि हिमालयन स्टक एक्सचेन्ज, नेशनल स्टक एक्सचेन्ज अफ नेपाल र अन्नपूर्ण स्टक एक्सचेन्जको आवेदन परेको छ। त्यसै गरी कमोडिटी मार्केटका लागि मल्टी डेरिभेटिभ, मल्टी एसेट्स एण्ड डेरिभेटिभ, हिमालयन कमोडिटी एण्ड डेरिभेटिभ, नेपाल मल्टी डेरिभेटिभ्सले बोर्ड समक्ष आवेदन दिएका छन्। सर्वोच्च अदालतको गत चैत 26 गतेको फैसलाले नयाँ स्टक कम्पनी, कमोडिटी मार्केट र धितोपत्र बजारका लागि नयाँ दलाल व्यवसायी ब्रोकर लाइसेन्स जारी गर्न बोर्डलाई बाटो खुलेको थियो। नेपाल स्टक एक्सचेन्जको नेप्से परिसूचक आइतबार दोहोरो अङ्कले घटेको छ। साताको कारोबारको पहिलो दिन नेप्से परिसूचक 18.80 अङ्कले घटेर 1885.60 अङ्कमा कायम भएको छ। यस दिन 265 कम्पनीका 27,34,307 कित्ता शेयरहरू 31,415 पटक किनबेच हुँदा 82,85,34,000 रुपियाँ बराबरको कारोबार भएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालको संयोजकत्वमा उद्योग क्षेत्रले वातावरणमा पारेको असर न्यूनीकरण सम्बन्धमा आइतबार मन्त्रालयमा छलफल भएको छ। छलफलमा संघ प्रदेश तथा स्थानीय तहले आफ्ना नीति तथा कार्यक्रमहरूमा उद्योग क्षेत्रबाट पर्न सक्ने असर न्यूनीकरणका विषयलाई समावेश गर्नुपर्ने मन्त्रालयका सचिव डाक्टर टोय नारायण गेवालीले बताउनुभयो। त्यसै गरी स्वीकृत गर्ने निकायले स्वीकृत प्रतिवेदनमा उल्लेखित शर्त पालना गरे नगरेको विषयमा नियमित अनुगमन गर्ने विषयमा पनि छलफल भएको छ।
आर्थिक समाचार सुन्दै हुनुहुन्थ्यो भुवन आचार्यबाट। मौसम सम्बन्धी जानकारीमा राजधानी काठमाडौँमा मेघगर्जन चट्याङ सहित हल्का वर्षा भएको जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका मौसमविद गोविन्द कुमार झाका अनुसार काठमाडौँ उपत्यका विभिन्न स्थानमा हल्का वर्षा भएको छ। देशका पहाड़ी भागमा मेघगर्जन चट्याङ सहित हल्का वर्षा हुनुका साथै उच्च हिमाली क्षेत्रमा हल्का हिमपात पनि भएको छ। हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ। प्री मनसून पनि सक्रिय रहेकाले बदली र वर्षा गराएको मौसमविद झाले बताउनुभयो। आज दिउँसो पनि देशभर बदली रही पहाड़ी भेगमा मेघगर्जन र चट्याङ सहित वर्षाको सम्भावना रहेको उहाँले बताउनुभयो। देशभर आज आंशिक बदली रही केही स्थानमा मेघगर्जन चट्याङ सहित हल्का वर्षाको सम्भावना रहनुका साथै तराईका केही स्थानमा हावाहुरीको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 28.5 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 12.8 डिग्री सेल्सियस, वर्षा 8 मिलिमिटर, सापेक्षिक आर्द्रता 87%। आज दिउँसो काठमाडौँ उपत्यकाको तापक्रम 27 29 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय बिहान 5:31 भयो भने सूर्यास्त भरे साँझ 6:34 हुनेछ। अन्त्यमा यस प्रसारणका मुख्य समाचार एकपटक फेरि सुन्नुहोस्। 12 तनहुँ र चितवनमा हिजो सम्पन्न उपनिर्वाचनमा औसतमा 60% मतदान भएको निर्वाचन आयोगद्वारा जानकारी। तनहुँ क्षेत्र नम्बर 1 मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वागले 5,900 मतका साथ अग्रस्थानमा। आज 17 लोकतन्त्र दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै केही दिनभित्रै समाजवादी मोर्चा गठन गरी सबैलाई नेकपामा फर्कन आह्वान गरिने प्रधानमन्त्री प्रचण्डको भनाई र सुडानमा भइरहेको संघर्षमा 400 भन्दा बढ़ीको मृत्यु, त्यहाँका कूटनीतिज्ञ र विदेशी नागरिकको उद्धार कार्य जारी। यसका साथै 7 बजेको समाचार यति नै। रेडियो नेपाल सुन्दै गर्नुहोला। हवस् त, नमस्ते।